ترس و سر شب را سو تا چند در این پیله در تار چنیدن ها پروانه شدن باید پروانه شدن باید تا آج پریدن ها
تمہاری بیوی کی موت نے ہم سب کو غمزدہ کر دیا ہے اور ہم سب تمہارے غم میں برابر کے شریک ہیں عنوان بصری ہم افسردہ ہیں ایسا لگتا ہے جیسے ہم نے اپنے کسی قریبی عزیز کو کھو دیا ہو تمہارے گھر کی ویرانی پر ہمیں بہت افسوس ہے
یہ سب پر روشن ہے جناب حاکم
بہت ممنون آپ کی آمد کا شکریہ
تشریف رکھیں
تشریف رکھیں حکیم تشریف رکھیں
خراسانی جو کیمیا گھر ہے
جابر ابن حیان
ہاں یہ خراسان سے بھاگا ہوا ہے اور عنوان سے اس کی پرانی دوستی ہے
وہی جس نے عنوان کی بیوی کی نماز جنازہ پڑھائی تھی
جی ہاں مالک
خدا کا شکر ہے کہ اس دانشمند نے نماز میت پڑھانے کی ہماری ذمہ داری پوری کر دی
جو میں نے انجام دیا وہ ہر مسلمان کا فرض ہے
فرصت ملے تو ہماری طرف بھی کبھی چکر لگانا جابر بن حیان
ضرور انشاءاللہ فرصت ملی تو آپ کی خدمت میں ضرور حاضر ہوں گا
دیکھو بیٹا موت ہر ایک کا مقدر ہے افسردہ مت ہو اور جو بھی اس دنیا میں آیا ہے ایک دن بالآخر اسے پلٹنا ہے لیکن عزیزوں کی موت کو زندگی کے امور میں رکاوٹ نہیں بننا چاہیے اپنی زندگی کے بارے میں سوچو صبر کرو
میری ماں صبر پرہیزکاری مہربانی اور سخاوت میں بے مثال تھی
ہاں سب اس کی خوبیوں سے آگاہ ہیں اب جبکہ وہ ہمارے درمیان نہیں اب تمہاری باری ہے کہ اس کی خالی جگہ پر کرو اور اس کی طرح اچھی اور مہربان ماں بنو اور آمادہ ہو جاؤ اور اب شوق کا لباس اتار پھینکو اور عروسی لباس کا سوچو اور آگے زندگی گزارنے کے لیے شادی کرو مناسب نہیں کہ تم تنہا رہو ایک اچھی لڑکی کے لیے مناسب نہیں کہ وہ تنہا زندگی گزارے کچھ اپنی زندگی کے بارے میں سوچو بیٹا دو لوگ ایک اچھی زندگی گزار سکتے ہیں اور حاکم بصرہ کی بھی یہی خواہش ہے اس کی روح شاد ہو وہ عنوان کے لیے بہترین بیوی تھی وہ بہت مہذب اور عظیم خاتون تھی خدا اس کی مغفرت کرے
Thank you. ووضع الميزان.
से बसरा में आए हुए कुछ ज्यादा अरसा नहीं हुआ है और बसरा में दर्स की जमात शुरू कर ली और शहर के जवानों को अपने गिर्द इकट्ठा कर लिया है और तिब फलसफा और कलाम और कीमियागरी की तालीम दे रहा है उन जवानों को और उन जवानों को गुमराह कर रहा है।
कीमियागरी हरगिज कोई बुरा पेशा नहीं, अगर इसका सही इस्तेमाल किया जाए तो यह हमारे लिए भी मुफीद हो सकता है। उसको हमारे महल में आने की दावत दी जाए, हम उससे मशवरा करेंगे, शायद उसका पेशा हमारे कारोबार में कामयाबी का सबब बन सके।
इल्मे कीमिया की आड़ में आप जानते हैं वो कौन सा फलसफा बयान करता है? मैं बताता हूँ आप, फलसफाए कुफ्र। वो यूनान के फलसफे को अरबी जबान में इस तरह लोगों को बयान करता है कि गोया इसके अलावा कोई फलसफा दुरुस्त ना हो। और वो कहता है कि मेरे बयान किए हुए फलसफे के जरिए तौहीद, अदल और कयामत पर ईमान लाया जा सकता है। क्या इससे भी बालतर कोई कुफ्र होगा?
उसे उसके हाल पे छोड़ दो और वो जो चाहे फलसफा या कुफ्र बयान करे और जितने चाहे जवानों को अपने गिर जमा करे, हमें इससे क्या नुकसान है? क्या फर्क पड़ता है, बल्कि अच्छा है लोग इसकी बातों में उलझे रहे, इसी में हमारी बेहतरी है। लोग उसकी शोभदाबाजी से मुतासर होते हैं तो उनको उलझने दो, मशगूल रहना अच्छा है। इस तरह लोग हम पर पहले से ज्यादा एतमाद करने लगेंगे। और तुम्हें नहीं मालूम, हम इस तरह उनके इत्मीनान से फायदा उठाते हुए उनसे ज्यादा से ज्यादा दौलत हासिल करेंगे और उनके ख्याल से हमारा खजाना भर जाएगा। हाँ
मालिक, पूरे शहर में फैल गई है कि जाबिर मुफ्त इलाज करता है, इसीलिए लोग उसके पास दूर दूर से आते हैं और वो अपनी सहरंगेज बातों से उन्हें अपनी तरफ माइल कर लेता है।
मालिक, इतने थोड़े अरसे में लोग उसके आशिक हो गए हैं और हर जगह उसकी तबाबत का चर्चा है, उसकी शोहरत हमारे लिए खतरा है।
और अगर उसकी खूबियां लोगों पर आयां हो गईं और उसने लोगों को अलवियों की तरफ दावत दे दी तो मुमकिन है कि बहुत से लोग उसके साथ हो जाएं। जानते हैं इसका मतलब क्या होगा?
अभी खिलाफत की जड़ें मजबूत हुई नहीं कि ये शख्स अपने अफकार के जरिए अवाम को बहका रहा है। ये मर्द अपने इन खतरनाक ख्यालात के जरिए से कहीं खिलाफत की जड़ें उखाड़ न फेंके।
अगर ऐसा हुआ तो मंसूर दवानिकी हम सब का हशर नशर कर देगा।
शायद हम उससे कोई फायदा उठा सकें, मगर ये कि ऐसे जैसे कि तुम लोग कह रहे हो, लोग उसका एहतराम करते हैं, लोग उसको पसंद करते हैं तो करने दो। हमारा हुक्म है कि उसे यहाँ आने की दावत दो।
उसका और अलवियों का मकसद एक है, उसका हमसे कोई मेल नहीं कि उसे हम अपनी महफिल में दावत दें।
हाँ याद आया, दिरहम और दीनार दौलत की चमक तमक हर इंसान को अपनी तरफ खींच लेती है। उसको यहाँ बुलाकर इस कदर बख्शिश अता करो कि वो दिलो जान से हमारा मुती हो जाए। कैसा?
अगर वो हुकूमत के हाथों बिकने वाला होता तो खुरासा में ही बिक चुका होता। उसका जुर्म खुरासा में हुकूमत के खिलाफ तबलीग करना और जाफर इब्ने मोहम्मद के ख्यालात की तरवीज करना है। ऐसा नहीं हो सकता कि अब वो एकदम अपने अकाइद से फिर जाए और हमारे साथ एक दस्तरखान पर बैठ जाए। जाफर इब्ने मोहम्मद के पैरोकार किसी तरह भी हमसे मुफाहमत नहीं कर सकते।
देखा जाएगा, परवाह नहीं। मैं उस जमात की जबान को अच्छी तरह जानता हूँ। उबैद
जी मालिक,
कल सुबह ही जाबिर के पास जाओ और उसको निहायत एहतराम से हमारे पास ले आओ।
अतात मेरे मालिक।
खुदावंद ने इंसान को रूए जमीन यानी आलम असगर में अपना खलीफा करार दिया ताकि आलम अकबर यानी आलम हस्ती का नमूना करार पाए और फिर हिकमत को इन दोनों अवालम के दरमियान वास्ता बताया ताकि इसके जरिए हकीकत को पाया जा सके। जो लोग गौर व फिक्र करते हैं उनके लिए यह हकीकत रोज रोशन की तरह वाज़े है कि ज़ाते परवरदिगारे आलम नूर मुतलक है, ऐसा नूर कि जिसके मुकाबिल कोई जुल्मत वजूद नहीं रखती और न रखेगी। जैसा कि अमीरुल मोमिनीन अली इब्ने अबी तालिब अलैहिस्सलाम दुआए कुमेल में इस तरह फरमाते हैं कि हर चीज जाते परवरदिगार के नूर से रोशन है। विलायत अहले बैत भी इसी नूर की मानिंद है कि जिसकी ताबिंदगी को कोई रोक नहीं सकता अगर लोगों के सामने से उनके जहल व नादानी के पर्दे हट जाए और फिक्र आगाही उसकी जगह ले ले तो कोई भी गलत हुकूमत उस विलायत की जगह नहीं ले सकती।
हकीम,
माफ कीजिएगा, मैं अभी आता हूं।
माजरत चाहता हूँ।
फरमाए उनवान।
मेरे ख्याल में मुश्किलात शुरू हो गई हैं।
कैसी मुश्किलात?
हाकिम बसरा की तरफ से तुम्हारा बुलावा आया है।
हाकिम बसरा? लेकिन क्यों?
वो तुमसे मिलना चाहता है।
मुझसे? अब क्या होगा?
नहीं पता। क्या करोगे, जाओगे या नहीं?
मैं नहीं चाहता कि कोई मसला खड़ा हो। उनसे कहें कि यह दर्स खत्म करके मैं खुद हाकिम के दीदार के लिए हाजिर हो जाता हूं।
बहुत अच्छा।
जाम दो। क्या हुआ, तुम्हारा मेहमान नहीं आया?
खुश आमदीद जाबिर।
सलाम हो हाकिम बसरा पर।
मेरे ख्याल में हाकिम बुजुर्ग बसरा एक सलाम से ज्यादा इज्जत के हकदार है।
सलाम एक मुकम्मल और बेहतरीन कलमा है जो एक मुसलमान दूसरे मुसलमान से मिलते वक्त कह सकता है।
वालेकुम अस्सलाम जाबिर बिन अय्यान। हमारा हमेशा से ये कहना है कि अजीम दानिशमंदों की लियाकत हम जैसे हकीर हुक्मरानों से कहीं बेहतर है। हमसे मिलने आकर एहसान किया है हम पर। आ जाओ यहाँ चल के बैठते हैं। दानिश्वरों को हम हमेशा सराखों पर रखते हैं जाबिर इब्न अय्यान। तशरीफ रखें। खुश आमदीद। میں نے سنا ہے کہ خدا کا شکر ہے کہ آپ بصرہ میں بہت آرام سے ہیں اور آپ نے اپنے بہت سے شاگرد بھی بنا لیے ہیں، کیا یہ صحیح ہے؟
میں طوفان سے پہلے طوفان کی بو سونگ رہا ہوں۔
کیسا طوفان؟ خدا نہ کرے کہیں کسی نے آپ کے لیے کوئی مشکل تو نہیں کھڑی کر دی۔ سامی، میں نے نہیں کہا تھا کہ جب تک جابر خاک بصرہ کو قیام کا شرف بخشتے ہیں ان کے آرام و سکون کا خیال رکھیں؟
ایسا ہی ہے مالک، کوئی شخص بھی ان کی جماعت میں رکاوٹ نہیں ڈال سکتا۔
سنا آپ نے؟
حاکم بزرگ بصرہ، اپنے دوستوں کے آرام میں خلل ڈالنے والے ہر طوفان کو کچل ڈالتے ہیں۔
آپ جیسے با اختیار حاکم سے ہر چیز ممکن ہے۔
حق تو یہ ہے کہ آپ کی زبان سے نکلنے والے ہر لفظ کو سونے سے لکھنا چاہیے۔
آپ نے مجھے یاد کرنے کی زحمت فرمائی، حکم کریں مجھ حقیر سے آپ کو کیا کام ہے؟
میں نہیں چاہتا کہ آپ جیسا دانشمند یوں اپنا قیمتی وقت بے سود برباد کرے اور ایک شہر سے دوسرے شہر پھرتا رہے۔ آپ ایک ہی شہر میں اقامت فرمائیں اور بے فکری سے اپنے علمی کاموں میں مشغول ہو جائیں۔ دیکھا آپ نے جابر ابن حیان، آپ کے خیال کے برخلاف ہم حاکم بھی علم دوست اور باشعور ہوتے ہیں۔
مگر میں نے تو ایسی کوئی بات نہیں کی۔
نہیں، میں اسی لیے تو کہہ رہا ہوں کہ آپ ایک عظیم دانشمند ہیں۔ میں اچھی طرح جانتا ہوں کہ تم خراسان سے کیوں بھاگے ہو اور یہ کہ خلیفہ تمہارے پیچھے ہے۔
تو آپ مجھے خلیفہ کی تحویل میں دینا چاہتے ہیں؟
بصرہ پرامن شہر ہے، یہاں کے لوگ برسوں سے ہم جیسے مدبر حاکم کے زیر سایہ امن کی زندگی بسر کر رہے ہیں۔ میں نہیں چاہتا کہ خلیفہ کے سپاہیوں کے ہاتھوں اس شہر کا امن خطرے میں پڑے اور لوگوں کا روزگار تمہاری جیسے دانشمند کی وجہ سے خراب ہو، اور دوسری طرف یہ بھی نہیں کہ تمہیں قید کر کے لوگوں کو اپنے خلاف شورش پر اباروں۔ دیکھ رہے ہو جابر، تمہارے بصرہ میں آنے سے ہمارے لیے کیا مشکل کھڑی ہو گئی ہے، بتاؤ کیا کروں؟
وہ کام کیجئے جس میں خداوند کی رضا ہو۔
اسی لیے ہم نے آپ کو یہاں بلایا ہے تاکہ مل جل کر ہم کوئی حل نکالیں۔ یہ لیں، کھائیں۔
شکریہ۔
اگر آپ چاہیں تو ہم اچھے دوست بھی بن سکتے ہیں، یہ دوستی لمبے عرصے تک چل سکتی ہے۔ تو میں خلیفہ کے سامنے آپ کی سفارش کر سکتا ہوں اور آپ اپنی مرضی کے مطابق بنا سکون سے جب تک چاہیں بصرہ میں قیام کر سکتے ہیں۔ آپ اپنی کیمیاگری اور درس کا سلسلہ جاری رکھ سکتے ہیں۔
اور اس کے عوض آپ مجھ سے کیا چاہتے ہیں؟
آپ کا علم اس شہر پر رونق بصرہ کی طرح۔
تو دوسرے لوگوں کی طرح میرے درس میں تشریف لا سکتے تھے اگر آپ طالب علم ہوتے۔
اگر آپ نے قبول کیا تو ضرور حاضر ہوں گے۔
فرض کریں اگر میں قبول کر لوں تو مجھے کیا کرنا ہوگا؟
کچھ نہیں، بس تمہاری کیمیاگری ہمارے خزانے کے کام آنا چاہیے اور اس کے عوض تم جو چاہو تمہارے اختیار میں دینے کو تیار ہیں۔ کیسا ہے معاملہ؟ اچھا ہے۔
اگر میں اپنی کیمیاگری آپ کے اختیار میں دے دوں تو اس وقت آپ مجھ سے؟
ہم خوش ہوئے، یعنی اہل معاملہ ہو تم۔ میں نے آپ لوگوں سے نہیں کہا تھا کہ ہمارا اور اس کا مقصد ایک ہی ہے؟ دیکھیں، جو کچھ بھی آپ جیسے عظیم دانشمند کے مورد نیاز ہوگا ہم آپ کے اختیار میں دے دیں گے، اور ہماری اجازت ہے تم جب تک چاہو بے فکر ہو کہ بصرہ میں رہ سکتے ہو۔ ہم تمہارے لیے تمام وسائل کے ساتھ ایک بہترین تجربے گاہ بنوا دیں گے تاکہ تم اپنے کیمیاگری کے تجربات کر سکو، اور تمہاری تحویل میں دینے کے لیے اس شہر میں تمام شہروں سے بڑا کتب خانہ بنوا دیں گے۔ ذرا سوچو تو، تمہارے اس کتب خانے میں دنیا کے بڑے بڑے دانشوروں کی کتابیں ہوں گی۔ کیسا ہے؟ اچھا ہے؟
لیکن یہ سب کچھ میری کیمیاگری کے مقابلے میں؟
جانتا ہوں۔ بصرہ کا ایک بہترین گھر آپ کو رہائش کے لیے فراہم کریں گے، آپ کو وظیفہ بھی دیں گے، اور اس کے علاوہ جب تم چاہو گے تو بیت المال سے تمہاری مرضی کے مطابق درہم و دینار بھی دیں گے۔ اب ٹھیک ہے؟
یہ سب اس سونے کے مقابلے میں کچھ بھی نہیں جو چاندی کے سکوں کو تبدیل کرنے میں حاصل ہوگا۔
بصرہ کا سب سے مہنگا نخلستان ہم تمہارے اختیار میں دیں گے، اور 100 قیمتی اونٹوں پر مشتمل کاروان بھی تمہیں دیں گے۔ کیسا، یہ آپ بھی کم ہے؟
معلوم ہوتا ہے آپ اہل معاملہ نہیں حاکم۔
دربار میں ایک بلند منصب بھی تمہیں دیتے ہیں تاکہ حکومت میں تمہارا حصہ ہو اور تمہارے ہاتھ میں حکومت کا کچھ اختیار بھی ہو۔ کیسا ہے؟
دوسرے سے زیادہ دے رہے ہیں۔
خدا نہ کرے کہیں تمہارا ارادہ ہماری حکومت اور خزانہ لوٹنے کا تو نہیں؟
نہیں حاکم، جابر بن حیان اس سے کہیں چھوٹا ہے کہ بصرہ کے حاکم کو لوٹ سکے، لیکن حاکم بصرہ کی پیشکش اتنی بڑی اور پرکشش نہیں کہ جابر کو خرید سکے۔
تمہارا مقصد؟
میری ایک شرط ہوگی۔
کیسی شرط؟ ہر شرط منظور ہے مجھے۔
میری زندگی کا مقصد لوگوں کو آرام دہ زندگی فراہم کرنا ہے۔ اگر آپ عادلانہ حکومت قائم کریں اور بیت المال کو عادلانہ طریقے سے لوگوں میں تقسیم کریں اور حقیروں کا حق نہ ماریں، اور اس طرح حکومت کریں جس طرح میرے مولا علی ابن ابی طالب کرتے تھے، تو اس صورت میں آپ کی خدمت میں حاضر ہوں۔ میری شرط کے بارے میں خوب فکر کریں، اگر کسی نتیجے پر پہنچ جائیں تو مجھے آگاہ کر دیجیے گا۔ خدا حافظ۔ خدا حافظ جناب قاضی۔
میں نے نہیں کہا تھا، میں نے نہیں کہا تھا کہ ان لوگوں کا مقصد خلافت کے سوا کچھ نہیں۔ وہ تو یہاں آیا ہی آپ کی تحقیر کرنے کے لیے تھا۔
ہماری تحقیر؟ سمجھ میں نہیں آتا اس کا کیا کریں۔ اب آپ نے زبان کیوں بند کر رکھی ہے جناب قاضی؟ سوچو، غور کرو اور بتاؤ کہ اس دانشمند کا کیا کریں۔
اس کے لیے کوئی نہ کوئی بہانہ ڈھونڈنا ہوگا۔
کیسا بہانہ؟
ایسا بہانہ کہ حالات خراب کیے بغیر اسے شہر بدر کیا جا سکے۔ اسی میں ہماری بہتری ہے۔
حضرت حاکم، میرے خیال میں اس کے ذہن میں کوئی اور ہے، وہ جابر کے بارے میں سوچتی ہے۔
صحیح بات کرو، کیا کہنا چاہتی ہو؟ میں فارس،
زلفا سے بات کرنے کے بعد مجھے احساس ہوا کہ اس کا دل جابر کی محبت سے لبریز ہے۔
کیا گھما پھرا کے بات کر رہی ہے بوڑھی عورت؟
زلفا کا دل جابر ابن حیان کی محبت میں گرفتار ہے، میرے خیال میں وہ جابر ابن حیان کی۔
بات کرنے کیا گئی تھی؟ ہاں بہت باتیں بنا رہی تھی کہ کام ہو جائے گا۔ ہاں مجھ سے 1000 سکے لیے تھے اپنے کہ یہ کام ہو جائے گا۔ ہاں
ایک عاشق کے دل کو 1000 سکوں سے نہیں خریدا جا سکتا حضرت حاکم۔
تم نے تو وعدہ کیا تھا کہ یہ کام ہو جائے گا۔
وہ غمزدہ ہے، اور پھر ایک ملاقات میں ممکن نہیں کہ خواستگاری بھی کریں، اور وہ ابھی اپنی ماں کی موت کے غم میں مبتلا ہے۔ لیکن آپ مطمئن رہیں، میں نے دانہ ڈال دیا ہے۔ اب ایک دفعہ وہ حسین شکار لالچ کر کے دانے کی طرف آئے اور ہمارا ڈالا ہوا دانہ چگ لے تو بس پھر ہر چیز ہمارے اختیار میں۔
یہ کیا بکواس کر رہی ہو؟ ہم یہ فضول باتیں، دانہ، جال، شکار، ان باتوں کو نہیں مانتے۔ طے تھا کہ تم یہ کام انجام دو گی، بس جاؤ اپنا کام پورا کرو، اور دوبارہ ہمیں یہ بیکار کی کہانیاں سنانے مت آنا، سمجھے؟
جو حکم حاکم۔
ام فارس، ایسا نہ ہو کہ جابر زلفا کے دل میں اپنی جگہ بنا لے، پھر ہمارا کیا ہوگا، سمجھے؟
آپ مطمئن رہیں حضرت حاکم۔
صرف جابر نہیں ہے۔
تم کیا کہنا چاہتے ہو سامی؟
مالک، کیا دوسرے رقیب زبیر سے غافل ہیں؟
زبیر، وہ لٹیرا، کیا کہہ رہے ہو؟
جب سے زلفا سوگوار ہے تب سے مسلسل ایک پروانے کی طرح چکر لگا رہا ہے۔
ہاں میں سمجھ رہا ہوں، ہم غلط نہیں سوچ رہے تھے بالکل۔
مالک، مجھے یقین ہے اس کے دل میں بہت سی خواہشیں ہیں۔
ہاں صحیح کہہ رہے ہو، اس کی آنکھوں سے اس کے دل کی بے قراری کا حال جھلکتا ہے۔ سامی۔
جی میرے آقا۔
جاؤ، فضول وقت مت ضائع کرو، اس رزن کے بارے میں کچھ سوچو، جاؤ۔
خدا اس کی مغفرت کرے، وہ ایک انتہائی صبر کرنے والی اور مہربان اور ایک انتہائی ہمدرد دل اور پہاڑ کی طرح مضبوط عورت۔ اس نے اتنی لمبی عمر میرے ساتھ گزار دی لیکن کبھی کوئی فرمائش نہیں کی۔ میری بیٹی، اب تم اس کی تمام صفحات کی مالک ہو۔ اے کاش میری زندگی کا سورج مجھے اتنی مہلت دے کہ میں تمہیں ایک ماں کے روپ میں دیکھ سکوں اور تم میں وہ سب صفات ہوں جو تمہاری ماں میں تھی۔ لیکن میں بہت افسردہ ہوں اور میں بہت پریشان ہوں۔ مجھے بہت افسوس ہے کہ نہ جانے خدا کی کیا مصلحت ہے کہ اب تک میری بیٹی کے لیے کوئی مناسب رشتہ نہیں ملا۔
یہ ان باتوں کا کون سا وقت ہے بابا، ہم ابھی سوگوار ہیں۔
ہاں بیٹا، تمہاری ماں نے ساری زندگی عزت و آبرو سے گزاری اور پھر خدا کی طرف چلی گئی، اور وہ اپنی زندگی میں بھی یہی چاہتی تھی کہ تمہارے لیے کوئی اچھا سا رشتہ مل جائے۔ یہ پریشانی مجھے اس وقت تک رہے گی جب تک کہ تمہارا گھر نہ بس جائے اور تمہیں کوئی اچھا ہم سفر نہ مل جائے، اور یہ ذمہ داری مجھے خدا نے سونپی ہے بیٹا۔
آپ تو حاکم کی خادمہ ام فارس کی زبان بول رہے ہیں، کہیں ایسا تو نہیں کہ آپ دونوں مل کر کسی نتیجے پر پہنچ گئے ہوں؟
حاکم کی خادمہ؟ میں سمجھا نہیں۔
آپ جو سوچ رہے ہیں وہ بالکل غلط ہے بابا، میں تو حاکم کی شکل دیکھنے کی روادار نہیں، آپ کو محتاط رہنا چاہیے، میں اس سے متنفر ہوں۔
لعنت ہو اس پر۔
ये क्या कह रही हो बेटी? तुम्हें नहीं पता कि मैं उससे कितनी नफरत करता हूँ?
मेरा मकसद तो...
आपका जो भी मकसद हो फिलहाल उसे रहने दे। अभी मेरी माँ को मरे ज्यादा दिन नहीं हुए।
सच कहूँ तो मेरा ख्याल है जो बात मेरे दिल में है और जो मैं सोच रहा हूँ शायद खुदा भी ऐसा ही कुछ चाहता है।
क्या बाबा?
वो इल्म और दानिश और इखलाक में बेनजीर है। मुझे नहीं पता जो मैं सोच रहा हूँ वो तुम्हें पसंद भी हो या नहीं।
क्या हुआ अमर? क्यों हाथ बगल में दिए उदास बैठे हो? खड़े हो, कुछ सोचो।
क्या सोचूं मैं? जब कोई कारबार मिलता है और अगर उसके पास माल कम हो तो तुम उसे छोड़ देते हो, और फिर हम किसी घर में डाका डालते हैं तो तुम गुस्सा करते हो। फिर क्या सोचूं?
देखो, मतलब यह है कि हमारा मकसद किसी गरीब और नादार को लूटना नहीं, और ये कोई जवां मर्दी और बहादुरी भी नहीं है।
उन्वान ना बेचारा है, ना गरीब, ना नातवा।
उन्वान की बात मत करो, वो इनसे सस्ता है। अगर इसके अलावा कुछ सहन में है तो अपना मुंह खोलो, फिर देखता हूँ।
जो मैंने सोचा है तुझ में वो जरूरत नहीं। मेरे दिमाग में एक तरकीब है, लेकिन इसके लिए बहुत हौसला
चाहिए। क्या तुम्हें मेरी हिम्मत और जरूरत पर शक है अमर?
बहुत अच्छा, बताता हूँ। पर नहीं नहीं, तुम्हारे बस का काम नहीं है।
पूरे बसरा में ना कोई मेरा मुकाबिल है और ना हम पल्ला, और ना कोई जगह मेरी दस्तरस से बाहर है। अब बताओ, लेकिन अगर इसमें चालाकी की तो तुम्हारी जान ले लूंगा।
वहाँ इतना माल है कि हमारी सारी उम्र के लिए काफी है। लेकिन छोड़े से, रहने दो, ये तुम्हारे बस की बात है ही
क्या
नहीं।
कह रहे हो अमर? तुमने मुझे इतना कमजोर समझा है कि हत्ता के मुझसे अपनी सोच बयान करने से डर रहे हो?
बहुत अच्छे, अब तुम खुद कह रहे हो तो बताता हूँ।
जल्दी बोलो।
खजाना हाकिम।
खजाने हाकिम? बहुत फिक्र करने लगे हो अमर। बहुत अच्छा। बहुत अच्छा। तुम जो इतना सोच रहे हो तो क्या समझते हो कि मैंने नहीं सोचा होगा कि अगर हाकिम के खजाने तक पहुंचना इतना ही आसान होता तो मैं अब तक 100 बार जा चुका होता वहां।
लेकिन मेरा मंसूबा भी है।
दीवाने हो गए अमर? खजाने में हाकिम की जान है, और इसकी निगरानी के लिए भी हाकिम ने दुगने सिपाही मामूर किए हैं।
देखा, डर गए जुबैर, डर गए।
बहुत अच्छा, तुम्हें साबित करने के लिए कबूल करता हूं, लेकिन इस शर्त पे कि तुम्हारा मंसूबा बेऐब हो।
ठीक है, अब सुनो, मैं मंसूबा तुम्हें बताता हूं। ये हाकिम का महल है,